हाँ कहीं भी हो बखैर आफियत हो। आज का प्रोग्राम लेकर हाजिर खिदमत है। ईरान, हिंदुस्तान और पाकिस्तान से शाया होने वाले अखबारात पर एक नज़र डालेंगे, लेकिन एक मुख्तसर से वक्ते के बाद। प्रोग्राम के पहले हिस्से में एक नजर डालते हैं ईरान के रोजनामा जमहूरी इस्लामी की कुछ अहम सुर्खियों पर। ईरान ने शाम के मामले में सालिसी की तजवीज दोबारा पेश की। बहरीन को सऊदी अरब इजलास में तरजीह हासिल हो, इल्जामात यमन के मसाइल का हल नहीं है, तर्जुमान वजारत खारिजा। तर्जुमान वजारत खारिजा में अमरीका का ड्रोन हमला, 12 हलाक। नाज़रीन रोज़नामा जमहूरी इस्लामी ने अपनी सुर्खी दुश्मन का दबाव ईरान के मौक़िफ़ पर नज़रसानी का बायस नहीं, क़ायदे इंक़लाब इस्लामी के ज़ैल में लिखा है। क़ायदे इंक़लाब इस्लामी ने मुल्की हुकाम से मुलाकात में ईरान की क़ौम और हुकूमत की तवानाई की तरफ इशारा करते हुए दुश्मन के पेचीदा चैलेंजों का सामना करने की राहों पर रोशनी डाली। क़ायदे इंक़लाब इस्लामी अयतुल्लाह अल-उज़्मा सैयद अली ख़ामेनेई ने फरमाया कि बड़ी आरज़ुओं को हकीकत का रंग देना दरअसल तदबीर के दायरे में जद्दोजहद करना है, जिसके लिए आवाम में आगाही और मुल्क के तमाम शोबों में इत्तेहाद और यकजहती बहुत जरूरी है। क़ायदे इंक़लाब इस्लामी ने इंक़लाब की कामयाबी से लेकर अब तक दुश्मनों की जानिब से ईरान के लिए पैदा किए गए मसाइल के साथ इशारा किया और कहा कि ईरानी कौम की आला तवानाइयों की वजह से इस्लामी जमहूरी हुकूमत ने चैलेंजों का बखूबी सामना किया और हर दौर में पहले वाले दौर से ज्यादा ताकतवर रहा। नाज़रीन रोज़नामा जमहूरी इस्लामी ने शाम की रूस को हिमायत क्यों उनवान के तहत एक मजमून शाया किया है। पेश खिदमत है इस मजमून के कुछ अहम इक्तबासात।
अरब दुनिया में होने वाली तब्दीलियों ने रूस की खारजा पॉलिसी पर गहरे असरात मुरतब किए हैं, खास तौर पर इसलिए भी कि रूसी ट्यूनिस की तब्दीलियों से गाफिल रहे। मिस्र में शुरू होने में उन्होंने हुस्नी मुबारक की हिमायत की और फिर मसाइल को हल किए जाने पर जोर दिया। लीबिया के बारे में मेदवेदेव और पुतिन के नजरियात में इख्तलाफ था, जबकि यमन और बहरीन की तब्दीलियों पर रूसियों ने खामोशी इख्तियार कर ली है। इन हालात में ऐसा लगता है कि शाम की तब्दीलियों के सिलसिले में रूस का मौकफ मशरिक वुस्ता की दीगर तब्दीलियों के सिलसिले में उसके मौकफ से जरा मुख्तलिफ है, क्योंकि रूसियों ने शुरू ही से शाम की हुकूमत की हिमायत की और अब तक इस पर कायम है। हालांकि शाम में हालात दिन ब दिन ज्यादा पेचीदा होते जा रहे हैं और गैर मुल्की मुदाखलत उन्हें और ज्यादा पेचीदा बना रही है, लिहाजा किसी भी गैर मुल्की फरीक के मौकफ में तब्दीली शाम में हालात को हुकूमत या मुखालिफिन के हक में बदल सकती है। शाम के हमेशा से रूस के साथ करीबी ताल्लुकात रहे हैं और इसे रूस का रिवायती इत्तेहादी समझा जाता है, और सोवियत यूनियन का शिराजा बिखरने के बाद भी ये ताल्लुकात कायम रहे और शाम और रूस के ताल्लुकात की बेहतरी शाम में बहरान के आगाज से जारी रही। लेकिन शाम में बहरान के बाद रूस और शाम के ताल्लुकात एक नए मरहले में दाखिल हो गए। रूस ने बशार असद को इस्लाहात की ताकीद की, लेकिन मगरिब की जानिब से पाबंदियां आयद करने के तमाम कोशिशों को नाकाम बना दिया और चीन के साथ मिलकर शाम के खिलाफ पेश की गई करारदादों को वीटो कर दिया। दरअसल रूस का ख्याल है कि शाम में मुदाखलत के भयानक नतीजे सामने आएंगे और इससे पूरे इलाके की सलामती खतरे में पड़ जाएगी।
एक मुख्तसर ब्रेक लेकर आपको ये चलेंगे दिल्ली स्टूडियो, हमारे साथ रहिए। दिल्ली स्टूडियो में हमारे साथी अथर साहब मौजूद हैं। जी अथर साहब,
बिस्मिल्लाहिर्रहमानिर्रहीम, السلام علیکم۔ تہران اسٹوڈیو سے شکریہ کے ساتھ نئی دلی اسٹوڈیو سے اخبارات کا جائزہ لے کر حاضر خدمت ہوں میں اثر سعید۔ آئیے ناظرین سب سے پہلے نظر ڈالتے ہیں روزنامہ صحافت کی سرخیوں پر۔ سوئس حکام سے رجوع نہیں کیا جائے گا، پاک سرکار کا سپریم کورٹ کو جواب۔ روس میں شراب کے اشتہارات پر پابندی لگائی گئی، پرنب مکھرجی کی حلف برداری آج۔ ناظرین روزنامہ صحافت میں اسد مفتی کا ایک مضمون شائع ہوا ہے، عنوان ہے ہواؤں کا رخ بدلنے کے بجائے کشتی کا رخ بدلیے۔ اسد مفتی لکھتے ہیں کہ عہد حاضر میں سائنسی ترقی کی بدولت الیکٹرانک میڈیا اتنی ترقی کر چکا ہے کہ قدامت پسند یا مولوی حضرات یا بنیاد پرست یا اسی قبیل کی کوئی دوسری شخصیت اس پر جتنی بھی پابندی اور پہرا بٹھا دے یا بندشیں لگا دے، بالآخر وہ ناکام و نامراد اور ناکارہ ثابت ہوں گے۔ ان کی تمام تگو دو ایک دیوانے کا خواب ثابت ہوگی۔ حتیٰ کہ اس ضمن میں مسلمانوں کی غیر جمہوری اور جابر حکومتیں بھی بے بس اور لاچار ہو کر رہ گئی ہیں۔ اگر علماء اکرام سمجھتے ہیں کہ یہ ٹی وی، ریڈیو، انٹرنیٹ، سینما، موبائل، ریڈیو فون، پرنٹ میڈیا، غرض یہ کہ تمام الیکٹرانک میڈیا گمراہی کا موجب ہیں، تو میرے حساب سے ہدایت بھی اسی راستے سے پھیلے گی جس راستے سے گمراہی پھیلی ہے۔ ناظرین آئیے روزنامہ انقلاب کی سرخیوں پر نظر ڈالتے ہیں۔ پاکستان خیبر ایجنسی میں نیٹو قافلے پر پھر حملہ، ایک ڈرائیور ہلاک۔ امریکہ اور چین کے درمیان انسانی حقوق کے موضوع پر مذاکرات۔ وزیر خارجہ اسم کرشنا 3 روزہ دورے پر پاکستان جائیں گے۔ ناظرین روزنامہ انقلاب میں موضوع گفتگو کے تحت حیرا ہوں دل کو رو کہ پیٹوں جگر کو میں کے عنوان سے شکیل شمسی لکھتے ہیں کہ برما میں مسلمانوں کا قتل عام، عراق میں بم دھماکے، شام میں خانہ جنگی، پاکستان میں دہشت گردی، افغانستان میں نیٹو کے مظالم، غزہ میں اسرائیل کی درندگی، کوکراجھار میں ووٹ و قبائلیوں کی جانب سے مسلمانوں پر حملے، بریلی میں شرپسندوں کی ناپاک عزائم، استھان میں پروین توگڑیا کی قیادت میں انتہا پسندوں کا جلوس، اور نہ جانے کتنے ہی ایسے واقعات کی خبریں ہر صبح ہماری دہلیز پر ایک اخبار فروش ڈال جاتا ہے۔ خون میں ڈوبی سرخیاں، لہو میں غرق خبریں، آنسوؤں سے لکھی گئی تحریریں، آہوں میں دبے ہوئے الفاظ اور سسکیوں سے لبریز حروف ایک اخبار کی شکل میں ہمارے سامنے ہوتے ہیں۔ شکیل سمسیہ آگے لکھتے ہیں کہ کوئی دن ایسا نہیں ہوتا جو کہیں سے دل دکھانے والی کوئی خبر نہ آتی ہو۔ کچھ اور نہ ہو تو رمضان کے چاند کا اختلاف ہماری ذہنی پریشانیوں میں اضافہ کر کے چلا جاتا ہے اور ہم دوسرے دن کے اخبار کا انتظار کرنے لگ جاتے ہیں۔ اور آئیے ناظرین اب ایک نظر ڈالتے ہیں روزنامہ راشٹریہ سہارا کی سرخیوں پر۔ ایران کے ساتھ اسرائیل حالت جنگ میں شمون، جل رہا ہے آسام، 21 اضلاع میں فساد، سینکڑوں گاؤں نظر آتش، ہشام قندیل مصر کے نئے وزیر اعظم۔ روزنامہ راشٹریہ سہارا میں صبیح احمد کا ایک مضمون شائع ہوا ہے ناظرین، جس کا عنوان ہے لیبیا انتخابی نتائج خلاف توقع اور حیران کن۔ مضمون نگار لکھتے ہیں کہ لیبیا کے حالیہ الیکشن میں اعتدال پسند اتحاد کی خلاف توقع نمایاں کامیابی نے سب کو چونکا دیا ہے۔ در حقیقت ان انتخابی نتائج سے وہ لوگ بھی حیرت زدہ ہیں جو اسلام پسندوں کے لیے کسی بڑی کامیابی کی توقع نہیں کرتے تھے۔ یہ نتائج عرب بہاریہ کے حوالے سے ایک حیران کن تضاد کے طور پر سامنے آئے ہیں۔ مضمون نگار آگے لکھتے ہیں کہ لیبیا کو پولیس کی ضرورت ہے لیکن پولیس مظالم کی نہیں، اسے انٹیلیجنس کی ضرورت ہے لیکن پر امن اپوزیشن کے فون اور ای میل کے غیر قانونی جاسوسی کی نہیں، اسے ایسے ملٹری کی ضرورت ہے جو ملک کا دفاع کر سکے، ایک کنبے یا قبیلے کی نہیں۔ مضمون نگار آگے لکھتے ہیں کہ بے شک لیبیا کے نئے جنم کے دوران بہت سارے ڈرامائی موڑ آئیں گے، مثلا علاقائیت، غربت، مسلح ملیشیا گروپس انتہائی خطرناک چیلنجز ہیں۔ بہرحال لیبیا نے خود کو ایک آدمی کی آماج گاہ سے عام لوگوں کی پناہ گاہ میں تبدیل کرنے کی سمت ایک اہم قدم بڑھایا ہے۔ ناظرین نئی دلی سے اخبارات کا جائزہ ختم ہوا، اجازت دیں، خدا حافظ۔
بہت شکریہ اطہر سعید۔ جی ناظرین پروگرام کے سلسلے میں نظر ڈالتے ہیں ایران ہی سے شائع ہونے والے روزنامہ رسالہ کی کچھ اہم سرخیوں پر۔ حقیقت پسندی کے ساتھ اعلی ہدف، مسائل کو حل کے لیے شرط ہے قائد انقلاب۔ ابھی مزاحمت کے حامی شام کے مسئلے میں شامل نہیں ہوئے ہیں جنرل جزائری۔ شام کے بحران کے حل کے لیے پوتین کی 5 مرحلے پر مشتمل تجویز۔ रोजनामा रिसालत ने अपनी सुर्खी इस्तांबुल में जलीली और इश्टन के असिस्टेंट ने एक दूसरे से मुलाकात की के ज़ैल में लिखा है। ईरान के आला मुज़ाकरातकार सईद जलीली के असिस्टेंट अली बाकरी और यूरोपीय यूनियन के वज़ीर ख़ारजा कैथरीन इश्टन के असिस्टेंट हल्गर अशमद ने इस्तांबुल में मुलाकात की। ये मुलाकात मंगल के रोज सुबह 10 बजे तुर्की के शहर इस्तांबुल में हुई। दरअसल गुज़िश्ता दिनों मास्को में ईरान और गुरफान जमा के दरमियान होने वाले मुज़ाकरात में ईरान और गुरफान जमा इस बात पर मुत्तफ़िक़ हुए थे कि मुज़ाकरात के आगाज के लिए पहले दोनों तरफ से माहिरीन एक दूसरे से गुफ्तगू करें और अगर गुफ्तगू मुस्बत रहे तो फिर सईद जलीली और कैथरीन इश्टन के असिस्टेंट के दरमियान गुफ्तगू हो और आखिरकार सईद जलीली और कैथरीन इश्टन एक दूसरे से राब्ता कायम करें। इस्तांबुल में होने वाली हालिया मुलाकात की तफसीलात का ऐलान नहीं किया गया है। रोजनामा रिसालत ने नतन्याहू के लिए एक और मसला उनवान के तहत एक मजमून शाया किया है। पेश खिदमत है इस मजमून के कुछ अहम इख्तिबासात।
सहयोनी हुकूमत के शिद्दत पसंद वजीर आजम नतन्याहू के लिए मसाइल खत्म होने का नाम नहीं ले रहे हैं। दरअसल मुफाद और कादीमा के इतिहाद से निकलने के बाद नतन्याहू की पोजीशन काफी कमजोर हो गई है। दीनदार यहूदियों को लाजमी फौजी खिदमत से मुस्तस्ना देने के फैसले की मुखालफत इंतहाई वसी हो गई है और इसकी धमक इसराइली काबीना में सुनी जा सकती है। ये ऐसे हालात में है कि फौजी ड्यूटी छोड़कर भागने वालों और इसी तरह के कई मामलों में नतन्याहू और मुफाद के दरमियान इख्तलाफात बढ़ रहे हैं। हालिया दिनों में हजारों इसराइलियों ने तल अबीब में मुजाहरा करके दीदार यहूदियों को फौज में लाजमी ड्यूटी से माफ किए जाने के फैसले की मुखालफत की थी। इसराइल की पुलिस ने मुजाहरीन की तादाद 10,000 बताई है जबकि मकामी मीडिया ने मुजाहरे में शामिल होने वालों की तादाद 20,000 बताई थी। गुज़िश्ता फरवरी में इसराइल की सुप्रीम कोर्ट ने इस कानून को कलदम करार दे दिया था। तल अबीब में एक शख्स के मुजाहरे के दौरान खुदसोजी के साथ ही इसराइल में खुदसोजी का सिलसिला भी शुरू हो गया है जबकि समाजी नाइंसाफियों के खिलाफ एक सरकारी इदारे को आग भी लगा दी गई है। मुजाहिरीन ने इलात शहर में कौमी बीमा कंपनी के दफ्तर को भी आग लगा दी है। इन हालात के पेश नजर ये समझा जा सकता है कि नतन्याहू की क्या पोजीशन होगी।
नाज़रीन एक मुख्तसर ब्रेक लेके आपको लिए चलेंगे इस्लामाबाद स्टूडियो। स्टूडियो में मुंतहा काजमी पाकिस्तानी अखबार के साथ हाजिर हैं। चलते हैं इस्लामाबाद स्टूडियो। जी मुंतहा
खानम अनवरी, आपका बहुत शुक्रिया। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाज़रीन, सभी देखने वालों को इस्लामाबाद स्टूडियोज में खुश आमदीद। नाज़रीन, आज के प्रोग्राम के आगाज में हम नजर डालेंगे रोजनामा एक्सप्रेस की अहम सुर्खियों पर। वजीर आजम अदलिया के गैर आईनी अहकाम मानने के पाबंद नहीं, एनआरओ अमल दरामद केस में वफाक का जवाब। जमरूद, सप्लाई की बहाली के बाद नेटो कंटेनर्स पर पहला हमला, ड्राइवर हलाक, खैबर औरकज़ई में 15 दहशतगर्द मारे गए। पाकिस्तान से अफगान मुहाजरीन का इनखला कबूल नहीं, अफगानिस्तान। और नाज़रीन, अब बात करेंगे रोजनामा एक्सप्रेस के इदारिये से जिसका उनवान है इराक में बम धमाकों और फायरिंग से हलाकतें। नाज़रीन, इदारे में इराक के शहरों में पेश आने वाली संगीन वारदातों का तस्करा किया गया है। तहम इदारे में लिखा है कि इराक के 19 शहरों में बम धमाकों और फायरिंग और तशद्दुद के वाकयात में 111 अफराद हलाक जबकि 35 जख्मी हो गए। तहम मरने वालों में 15 फौजी भी शामिल हैं। यूं तो इराक में अमरीकी हमले के वक्त से ही आग और खून का घिनौना खेल जारी है जिसमें अब तक हजारों इराकी अपनी जानें गंवा चुके हैं। तहम एक तवील अरसे बाद इराक में दहशतगर्दी के इतने ज्यादा वाकयात और इतनी ज्यादा हलाकतें इस बात की दलील हैं कि वहां हुकूमत मुखालिफ कुवतें ना सिर्फ मौजूद हैं बल्कि वक्त के साथ साथ ताकत भी पकड़ रही हैं। नाज़रीन, इदारे में मजीद लिखा है कि हुकूमत के साथ साथ अवाम को भी खौफ में मुब्तिला करना चाहने वाली ये कुवतें अपने मज़मूम अज़ाइम की तकमील के मौके तलाश करने में लगी हुई हैं। मजीद ये कि जिस अंदाज से ये धमाके किए गए हैं इससे ये जाहिर होता है कि ये कार्रवाई बाकायदा तौर पर मुकम्मल मनसूबाबंदी से की गई है। تاہم ضرورت اس امر کی ہے کہ عراق کی داخلی اور انتظامی مشینری ملک کو بچانے کے لیے ایک ہو جائے، یہی حالات کا تقاضا اور وقت کی آواز ہے۔ تذکرہ کریں گے روزنامہ جنگ کی اہم سرخیوں کا۔ اداروں سے ٹکراؤ نہیں چاہتے، عوامی مینڈیٹ والوں کو حکومت کا حق ملنا چاہیے، وزیراعظم۔ صدر سے وزیراعظم کی ملاقات، توانائی کی صورتحال پر گفتگو۔ پاکستان سٹیل کی بحالی کے لیے 8.6 ارب کا پیکج منظور، اقتصادی رابطہ کمیٹی نے نئے گیس ذخائر استعمال کرنے کی بھی منظوری دے دی۔ شامل کریں گے روزنامہ جنگ کا اداریہ جس کا عنوان ہے پاکستان کو اولمپک سے باہر رکھنے کی سازش۔ ادارے کے مطابق ایک برطانوی اخبار نے پاکستان میں جعلی پاسپورٹ اور دستاویزات تیار کرنے والے ایک گروہ کا انکشاف کرتے ہوئے اس خدشے کا اظہار کیا ہے کہ لندن اولمپکس میں کھلاڑیوں کی جگہ دہشت گرد بھی آ سکتے ہیں۔ تاہم اس اسکینڈل کی تحقیقات کے لیے ڈی جی ایف آئی اے کی سربراہی میں ایک خصوصی ٹیم بھی تشکیل دے دی گئی ہے۔ اس حوالے سے امور خارجہ کے ماہرین کا یہ کہنا خاص طور پر توجہ طلب ہے کہ یہ پاکستان کو بدنام کرنے کے لیے شور مچایا جا رہا ہے، جبکہ پاکستان اولمپکس ایسوسی ایشن کا کہنا ہے کہ کسی پاکستانی کھلاڑی یا آفیشل کا پاسپورٹ جعلی نہیں، یہ پاکستان کو اولمپکس سے باہر رکھنے کی سازش ہے۔ اداری میں مزید لکھا ہے کہ ذمہ دار حکام نے اس سب کو مغربی میڈیا کا پروپیگنڈا قرار دیتے ہوئے کہا ہے کہ کسی غیر متعلقہ شخص کا پاکستانی دستے کے ساتھ جانا کسی طور ممکن نہیں۔ تاہم اب ضرورت اس امر کی ہے کہ اس اسکینڈل کی غیر جانبدارانہ تحقیقات کے بعد اس کے تمام پہلوؤں کو بے نقاب کرتے ہوئے پاکستان کے خلاف اس سازش کو نہ صرف پاکستانی عوام بلکہ عالمی برادری کے سامنے بھی لایا جائے اور برطانوی اخبار کی اس خبر کو پاکستان کے خلاف باقاعدہ ایک مہم قرار دے کر اس کے خلاف کارروائی کی جائے، تاکہ آئندہ کسی مغربی میڈیا کو پاکستان کے خلاف اس قسم کی گھناؤنی سازش اور اسکینڈل وضع کرنے کی جرات نہ ہو سکے۔ شامل کریں گے روزنامہ اوصاف کی اہم سرخیاں۔ بلوچستان میں آئینی بریک ڈاؤن، وفاقی حکومت بھی قیام امن کی ذمہ دار ہے، سپریم کورٹ۔ وفاق اور صوبے سمیت تمام مجاز انتظامیہ سے جواب طلب۔ پاکستانی وزیر دفاع سے ایران، سوڈان اور آسٹریلیا کے سفیروں کی ملاقات۔ بشار الاسد اقتدار نہیں چھوڑیں گے، شامی وزیر خارجہ، جھڑپوں میں 14 افراد ہلاک۔ تذکرہ کریں گے روزنامہ اوصاف میں شائع مقالہ نگار غلام اللہ کیانی کا، رمضان المبارک ہم سے کیا چاہتا ہے کہ عنوان سے شائع مقالے کا۔ ناظرین، مقالہ نگار لکھتے ہیں کہ ماہ مقدس کے آتے ہی مسلمانوں میں ایک منفرد جوش و جذبہ بیدار ہوتا ہے۔ یہ جذبہ شعور کو بیدار ہی نہیں پاکیزہ بھی کرتا ہے۔ روزہ صرف بھوکوں پیاس کا نام نہیں بلکہ بھوکوں پیاسوں کی مشکل کا احساس کرنے اور ان سے خیرات و صدقات اور فطرانے کی صورت میں تعاون کرنے کا نام ہے۔ روزے کا بنیادی مقصد تعمیر سیرت ہے، اس سے انسان ہرس و لالچ اور خواہشات سے بچ جاتا ہے۔ اس ایک ماہ میں انسان کو 11 ماہ کی تربیت ملتی ہے۔ ہمارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے، جو شخص روزہ رکھ کر جھوٹ اور بدعملی سے نہیں رکتا، اللہ تعالیٰ کو اس کی بھوک اور پیاس کی ضرورت نہیں۔ مقالہ نگار لکھتے ہیں کہ روزہ صرف شکم کا نہیں بلکہ پوری جان کا ہوتا ہے۔ روزے کی قبولیت کا اندازہ اس امر سے بھی لگایا جا سکتا ہے کہ رمضان سے پہلے اور بعد میں لوگوں کی شخصیت میں کیا تبدیلیاں رونما ہوئی ہیں۔ اگر لوگ نیکی کرنے لگیں اور برائی ترک کر دیں تو سمجھ لیں کہ وہ رمضان المبارک کی رحمتوں اور برکتوں سے فیض یاب ہو گئے، ورنہ بھوک اور پیاس کے سوا ان کے ہاتھ کچھ نہ آیا۔ جی ہاں ناظرین، اسی مقالے کے ساتھ ہم بھی دعاگو ہیں کہ خداوند کریم ہمیں بھی اس بابرکت مہینے کے فضائل اور رحمتیں اور برکتیں سمیٹنے کی توفیق عطا فرمائے۔ اسی کے ساتھ ہی اسلام آباد سٹوڈیوز کا وقت اپنے اختتام کو پہنچا، واپس جائیں گے ہم تہران سٹوڈیو۔ منتہا قاسمی کو اجازت دیجیے گا، خدا حافظ۔
خدا حافظ منتہا۔ جی ناظرین، یہ تھی اسلام آباد سے منتہا پاکستانی اخبار کے ساتھ۔ ایک مختصر سے وقفے کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوتے ہیں۔ حزب معمول پروگرام کے آخری حصے میں باری ہے بین الاقوامی میڈیا سے انتخاب کیے کچھ کارٹونوں کی، تو ملاحظہ فرمائیں۔ اسی کے ساتھ پروگرام کا وقت یہیں اپنے اختتام کو پہنچا. اپنی میزبان ناہید انوری اور ساتھیوں کو اجازت دیجیے. خدا حافظ. دعاؤں میں یاد رکھیے گا.